This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर हामी दोए म सञ्जय
र म नवीन
आज तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौं र धन्यवाद दिन चाहन्छौं युवा संसारका साथीहरूलाई। उहाँहरूले रमाइला रोचक प्रसंग र गीत संगीतका साथमा तपाईँहरूलाई मनोरञ्जन गराएर जानी गइसक्नुभयो र अब हामी अर्को एक घण्टा तपाईँहरूलाई त्यस्तै रोचक जानकारी, देश विदेशमा भएका घटनाका जानकारी र त्यसै गरी मिठा मिठा नेपाली गीत संगीतले मनोरञ्जन र सुसूचित गर्ने वाचाका साथ अबको एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौं। कार्यक्रम हो भोइस अफ साङ्गीला। हजुर, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म रेडियो एडलेड को यो 101.5 एफएममा हामी तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौं। हजुर श्रोताहरू, कार्यक्रममा तपाईँहरूलाई न्यानो अभिवादन का साथमा कार्यक्रम शुरू गर्न चाहन्छौ भनेर भनिहाल्न मिल्दैन, किन भन्दाखेरि न्यानो भनेर भन्यो भने आजको गर्मीले तपाईँहरूलाई त्यसै तताइरहेको होला, त्यसमाथि अझ न्यानो थप्यो भने अझ गर्मी हुनसक्छ। केही छैन, गर्मी एकदमै छ हिजो र आज, र भोलि पनि अलिकति केही कमी हुने सम्भावना छ, र फेरि पनि अरू आगामी हप्ता भनौँ मंगलबार बुधबारपछि फेरि त्यस्तै नै 40 डिग्रीको हाराहारीमा साउथ अस्ट्रेलियाको टेम्परेचर रहनेछ। श्रोताहरू, हाम्रो अनुरोध सकेसम्म चिसो राख्नुहोस् आफूले आफूलाई, र सकेसम्म पानी पिउनुहोस् भनौँ न, हाइड्रेट रहनुहोस्। कार्यक्रमको सुरुवातमा यो गर्मी सम्बन्धी तपाईँहरूलाई सूचनासहित कार्यक्रम थालिन गर्न चाहन्छौ।
हरेक आइतबार 36 देखि 37 सम्म आउने यो कार्यक्रममा हामी कुराकानी गर्नेछौ नेपालीपन नेपाली मनका कुराकानीहरू, नेपालमा घटेका राजनीतिक घटनाक्रमहरू, त्यति मात्र होइन विभिन्न मनोरञ्जनात्मक कुराकानीहरू, त्यति मात्र होइन हामी एडलाइड गतिविधिका कुराकानीहरू पनि गर्नेछौ, र अस्ट्रेलियामा घटेका, त्यति मात्र होइन संसारमा के भइरहेको छ ती कुराकानीहरू पनि आवाज लिएर आउँछौ, रोचक कहिलेकाहीँ घोचक पनि लिएर आउँछौ। र यसै सन्दर्भमा अब भने हामी कार्यक्रमलाई शुरूआत गर्न चाहन्छौ एउटा समधुर संगीतबाट।
हजुर, कार्यक्रमको पहिलो गीत सांगीतिक सौगात स्वरूप तपाईँहरूलाई राख्दैछौँ, छयकान्छ, यो एक बिल्कुलै नयाँ चलचित्र, रमाइलो कमेडी चलचित्र, र यस चलचित्रको यो टाइटल सङ छयकान्छ तपाईँहरूका लागि हामी प्रस्तुत गर्दैछौँ कार्यक्रमको पहिलो सांगीतिक स्वरूप, सांगीतिक सौगात स्वरूप, र यसमा आवाज दिनुभएको छ हरिवंश आचार्य, जो भर्खरै मात्र एडलेड भनौँ न अस्ट्रेलियाको भ्रमण, अझै पनि अस्ट्रेलियाकै भ्रमणमा हुनुहुन्छ। त्यसै गरी किरण केसी, राजन निशान र दिनेश डिसीको आवाजमा रहेको यो छ एकांशको यो गीत सुनौ अलिलाई, त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ अरू सामग्रीहरू लिएर।
Oh, सक्दैन तिमी जस्तै हुनु पर्छ इन्द्र मलाई मानेर माया गर्नु पर्छ चारवटा बच्चा मैले प्लान गरिसके नजानिँदै तिमीहरूको मर्डर नगर मर्डर नगर गर्लफ्रेन्डहरू चेन्ज भए कोही फिक्स भएन जिन्दगीमा एउटा मिठो रिस्क भएन तिमीले छाड्यो भने यो सरकार बल्छ सडकमा होइन मन मनमा टायर बल्छ
एउटा सल्लाह दिन्छु तिमीलाई एउटा मौका दिन्छु तिमीलाई ए माया गर माया गर माया गर ल मेरो माया तिमीलाई छ
हजुर श्रोताहरू कार्यक्रम वैशव सांगिला अर्थात सांगिलाका आवाजहरूमा तपाईँहरूलाई पुनः स्वागत छ यो कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म रेडियो एडलेड 101.5 मेगा हर्जको तरंग मार्फत हामी तपाईँहरूको रेडियो सेटमा आउने गर्छौं त्यो तपाईँहरूलाई थाहा नै छ श्रोताहरू हामीले भर्खरै सुनायौं छ चलचित्र जुन चाहिँ अहिले नेपालमा चलचित्र इण्डस्ट्रीमा राम्रो व्यापार गर्न सफल भएको छ लुट भनिन्छ नि लुटपछि यो चलचित्रले अलि धेरै चर्चा पायो अरे
अवश्य पनि बक्स अफिसमा चाहिँ यसले एउटा राम्रो चर्चा कमाएको छ र आफ्नो लगानी उठाउन सफल भएको चलचित्र छ हिजो मात्रै दीपक राजगिरीले चाहिँ एउटा वक्तव्यमा भनेका थिए हामीले चाहिँ चलचित्रको लगानी उठाइसकेका छौं र अब त्यसपछिको नाफा हो भन्न तर पनि यहाँभन्दा अगाडि चाहिँ विभिन्न मिडियाबाट विभिन्न मोसफल भएको थियो काठमाडौँभन्दा बाहिरका क्षेत्रहरूबाट चाहिँ राम्रैसँग लगानी गर्यो भनेर भनेका थिए र दीपक राजगिरीले के पनि भनेका छन् भने अघिल्ला निर्देशकहरूले राम्रो चल्यो भन्नेहरूले चाहिँ कसरी कमाएको होलान् हामीले त कमाउन सकिएन बल्ल लगानी उठाउँदैछौ भनेर चाहिँ एउटा टिप्पणी गरेका थिए र अझ योभन्दा पहिला चाहिँ श्रोताहरूलाई के बताउँ भने छ एकान छ यो फिल्मको बारेमा बताउँ होइन यो फिल्म चाहिँ दीपक राजगिरी दीपाश्री निरौला र निर्मल शर्माले चाहिँ लगानी गरेका हुन् जुन तितो सत्यका सर्वाधिक लोकप्रिय कलाकार भनेर चिनिन्छ त्यति मात्र होइन यसमा चाहिँ अर्को के छ भने तिते जिरे खुर्सानीको चाहिँ एउटा संयुक्त जस्तो छ होइन अब शिवरी पौडेल पनि हुनुहुन्छ एकदमै शिवरी पौडेल हुनुहुन्छ जिरे खुर्सानीबाट भने त्यसै गरी जितु नेपाल हुनुहुन्छ र अर्को केदार घिमिरे र सीताराम कचल हुनुहुन्छ
र दीपक राजगिरी आफै त भयो
आफै हुनुभयो र अर्को चाहिँ के भने सन्दीप छेत्री पनि हुनुहुन्छ द फ्लप सो चलाउनुहुन्छ उहाँले चाहिँ कान्तिपुर टिभीमा र अलिको समयमा चाहिँ सन्दीप छेत्री पनि एकदमै लोकप्रिय कलाकार हुन्छ कमेडियन भनेर चाहिँ देखाउनु भएको छ
ओभरअल हेर्नुपर्दाखेरि छ एकान छ टिभी सिरियलमा जति पनि भनौँ न टिभी सिरियलमा कमेडी सोहरू चलाउनुहुन्छ उहाँहरू कलाकारहरू मिलेर र उहाँहरू कलाकार नै आफै भनौँ न यो फिल्ममा कलाकार भएर आउनुभएको छ र यो टिभी सानो पर्दाबाट पनि ठूलो पर्दामा राम्रो व्यापार गर्न सकिने र राम्रो चल्न सकिने भन्ने एउटा उदाहरण पेश गर्नुभएको छ जस्तो लाग्छ मलाई किन भन्दाखेरि यो हामीले केही हप्ता अगाडि भनौँ न यो जनवरी 19 तारिकमा यहाँ म जोडीको म यात्रा भएको थियो त्यस क्रममा हामीले यस फिल्मका एकजना पात्र अनि जिरे खुसानीका लेखक निर्देशक शिवहरि पौडेलसँग हामीले कुराकानी गरेका थियौं त्यस क्रममा पनि शिवहरि पौडेलले भनेका थिए हामी सानो पर्दामा छौं तर सानो पर्दाका कलाकारहरू पनि ठूलो पर्दामा आएर उनीहरू चल्न सक्छन् भन्ने हामीले यो प्रुफ गरेका छौं हामीले यो प्रमाणित गरेका छौं भनेर भन्नुभएको थियो र त्यो इन्टरभ्यू हामी तपाईँहरूलाई आज हामी प्रस्तुत गर्नेछौं श्रोताहरू शिवहरि पौडेलजीसँग गरिएका विभिन्न कुराकानीको इन्टरभ्यू हामी तपाईँहरूलाई एकछिनपछि राख्नेछौँ र यो छ एकान छको कुरा त भयो नै
अझै यसमा चाहिँ के थप्न मन लाग्यो भने विभिन्न फिल्म समीक्षकहरूले चलचित्र समीक्षकहरूले के पनि भन्छन् भने छ एकान छ चल्नुको कारण के त भन्दा चाहिँ छ एकान छले जुन एडभर्टाइज गर्यो उनीहरूको एडभर्टाइज गर्ने शैली थियो अब हरेक टेली सिरियलहरू उहाँहरूको चर्चित थियो होइन त्यहाँबाट पनि उहाँहरूले प्रमोसन गर्नुभयो फिल्मको त्यति मात्र होइन टिभी प्रमोसनलाई र मिडिया प्रमोसनलाई उहाँले चाहिँ प्रमुखताका साथ दिनुभयो जसले गर्दा चलचित्र हलसम्म चाहिँ दर्शकलाई तान्नको लागि पनि त्यसले पनि सहयोग गरेको छ र अरू अन्य चलचित्रहरू हिचकिचाएका हुन् कि प्रमोसनको लागि भनेर नेपालमा
जस्तो उखान भन्नुपर्दा नि आफ्नै हली आफ्नै मुङ्ग्री भने जस्तो भयो कि यहाँ चाहिँ
त्यो पनि भएको हो त्यसलाई पनि नगर्न सकिन्न तर अर्को कुरा चाहिँ के देखायो भने छ एकान्सनले अहिलेसम्म नेपाली चलचित्रमा जुन एडभर्टाइज हुनुपर्ने हो जति फिल्ममा लगानी हुन्छ एडभर्टाइजमा लगानी हुँदैन एडभर्टाइजले नै अब जो बोल्छ बोल्नेको
अवश्य पनि
होइन त्यो एडभर्टाइज नगरिकन फिल्महरूसम्म तान्न सकिन्न दर्शकलाई, र धेरै फिल्महरूले पनि त्यस्तो नगरेको पाइन देखिएको छ सिनेमा नगरीमा, नेपालको सिनेमा नगरीमा
होइन. तर वास्तवमा नेपालको फिल्म इन्डस्ट्रीको कुरा गर्नु पर्दाखेरि मान्छेहरू भनौँ न त्यहाँ जो जति पनि प्रड्युसर डाइरेक्टर कलाकारहरू जो पनि जति पनि हुनुहुन्छ उहाँहरू फिल्म बन्छ नबन्ने होइन, फिल्म हरेक हप्ता दुईटा तीनटा रिलिज भइरहेको हुन्छ. जस्तै यो 6/6 रिलिज हुँदाको डेटमा पनि माघ 26 के अरे पुष 26 गते
तीनवटा फिल्म
यो सहित गरेर चारवटा थियो, बितेका पल 6/6 र त्यसै गरी अरू दुईटा फिल्म थियो. र बितेका पलको कुरा गर्नुपर्दाखेरि बितेका पल एकदमै राम्रो स्टोरी बेस्ड भनौँ न, यो नाल्बो सुब्बा सुरज नाल्बो सुब्बाले डिरेक्ट गरेको फिल्म हो. उनी भनेका अलिकति जो राम्रो डिरेक्टर मध्ये एक हुन् र उनले डिरेक्ट गरेको फिल्म पनि त्यस्तो राम्रो चल्न सकेन. यो जुदाउने क्रम भनौँ न, आफ्नो नचलेपछि अर्को पनि चल्न नदिने भन्ने किसिमको मनस्थिति नेपाली फिल्म इन्डस्ट्रीमा रहेको जस्तो हामीलाई भान हुन्छ. किन भन्दाखेरि एउटै डेटमा चार चारवटा फिल्म रिलिज गर्दाखेरि दर्शकहरूले कुन फिल्म हेर्न जाने भन्ने डिसाइड गर्नै नसक्ने क्या, त्यो भावनाले नेपाली फिल्म इन्डस्ट्रीको
जुन रूपमा चाहिँ विकास
हुनुपर्ने हो त्यो भएको छैन. वास्तवमा श्रोताहरू कार्यक्रममा हामीले केही फिल्मी गफहरू गर्यौं, कार्यक्रम भोइस अफ साङ्गेला हजुर तपाईँहरूलाई थाहा नै छ. आजको आइतबार हामी तपाईँहरूको साथमा छौं, म सञ्जय
र म नवीन.
हजुर श्रोताहरू, अब भने अलिकति प्रसंग बदल्न चाहन्छौ, यो मनोरञ्जन फिल्मी क्षेत्रबाट अब राजनीतिक क्षेत्रतिर लागौं. राजनीतिक क्षेत्रमा पनि अब कस्तो भन्दाखेरि यो 21 औं शताब्दीको प्रविधिको प्रयोग गर्दाखेरि नेताहरूले कतिको सम्म खप्की खानु पर्दो रहेछ भन्ने कुरा यहाँ एउटा रिपोर्ट आएको छ. रिपोर्ट भन्दा यो हामीले रातो पार्टीबाट सावार गरेका थियौं. डाक्टर बाबुराम भट्टराई तपाईँहरूले चिन्नु नै हुन्छ, नेपालका भूतपूर्व प्रधानमन्त्री र माओवादी नेकपा माओवादीका वरिष्ठ नेता, र उनले फेसबुक ट्विटर चलाउँदा उनकी पत्नी हिसिला यामीले समेत उनलाई चाहिँ गाली गर्ने भन्दा पनि आलोचना गर्ने, यो फेसबुक ट्विटर त मेरो सौता नै भइसक्यो भन्ने समेतको टिप्पणी गर्नुभएछ. श्रोताहरू म तपाईँहरूलाई यो सरस्वती पढेर सुनाउँदै जाँदैछु. 21 औं शताब्दीको यो प्रविधिको चरम उत्कर्ष युगमा फेसबुक र ट्विटर चलाउनु के अपराध हो र? पटक्कै होइन, हामी सबैले चलाउँछौं. ए माओवादीभित्र कसैले वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईमाथि ट्विटर र फेसबुक चलाएकोमा समेत आलोचना गरेछन्। केन्द्रीय समितिको बैठकको समापन मन्तव्यका क्रममा डाक्टर भट्टराईले यसबारेमा खुलेर स्पष्टीकरण दिए। मलाई फेसबुक र ट्विटर चलाउँछ भनेर समेत भनियो। डाक्टर भट्टराईले भने, मैले फेसबुक चलाएकोमा पनि साथीहरूलाई सहय भएन। कहाँसम्म भने हिजिलाजी समेत मलाई कति भर्चुअल संसारमा अल्मलिएको भन्दै फेसबुक छाड्न भन्नुहुन्छ। डाक्टर भट्टराईका अनुसार पत्नी हिसिला यामीलाई समेत उनले फेसबुक चलाएको मन परेको रहेनछ। डाक्टर भट्टराईले थपे, अरूले विरोध गरे हिसिलाजी समेत मेरो सौता भित्रियो भनेर बारम्बार भन्नुहुन्छ। आजको यो प्रविधिको युगमा पछिल्ला सूचनासँग अपडेट हुनु पनि फेसबुक र ट्विटर चलाउनु पर्ने डाक्टर भट्टराईको विचार थियो। यसैबाट हामी सिङ्गो संसार देख्न सक्छौ। विश्वका नयाँ नयाँ विकासका मोडल र प्रविधिका बारेमा जान्न सकिन्छ। विश्व सर्वहारा वर्गको मुक्ति आन्दोलनका बारेमा जान्न सकिन्छ उनले भने। डाक्टर भट्टराईले आफू जतिसुकै व्यस्त भए पनि र जतिसुकै ढिलो घर पुगेपछि दिनको 1.5 घण्टा फेसबुक र ट्विटरमा बिताउने गरेको पनि उनले खुलाए। प्रविधिलाई उपेक्षा गरेर होइन, यसको सदुपयोग गर्न जान्नुपर्छ भट्टराईले भने। पार्टी स्कूल विभाग र प्रचार विभागको जिम्मेवारी पाएका डाक्टर भट्टराईले सूचनाका सम्पूर्ण साधनहरूको भरपूर उपयोग गरेर पार्टीलाई आधुनिक युग अनुकूल अपडेट गर्नुपर्ने बताए। पार्टीलाई नयाँ ढंगले अगाडि बढ़ाउने हो भने नयाँ सोचका साथ अघि बढ़नुपर्ने र पुराना संकीर्ण मानसिकता त्याग्नुपर्ने उनको सुझाव थियो। पार्टीमा नयाँ सिराबाट वैचारिक सैद्धान्तिक र कार्यदिशाका बारेमा बहस चलाउनु पर्ने आजको मार्क्सवादका बारेमा सबैबीच बुझाइमा एक रूपता हुनुपर्ने र नेपालको अबको क्रान्तिको दिशाका बारेमा स्पष्ट र ठोस कार्यनीतिका साथ पार्टीलाई अगाडि बढ़ाउनु पर्ने उनको विचार थियो।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू, रेडियो एडिलेड 101.5 FM मा।
अब यसैसँग हामी फेसबुकको कुराकानी जोडिरहेका थियौँ, फेसबुककै कुराकानी जोड्नु, सामाजिक सञ्जाल अझ फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै साइबर अपराधका घटना पनि वृद्धि भएका छन् र तीन वर्ष यता साइबर अपराध मध्ये सबैभन्दा धेरै चाहिँ विश्वव्यापी रूपमै हेर्यो भने पनि फेसबुक सम्बन्धी छन् है। पछिल्लो छ महिनामा काठमाडौँको कुरा नेपालको कुरा गर्ने भने चाहिँ पछिल्लो छ महिनामा नेपालमा जुन प्रहरी उपत्यका प्रहरीमा दर्ता भएका 9 साइबर अपराध घटना सबै फेसबुकसँग सम्बन्धित छन् भनेपछि जुन साइबर अपराधका घटनाहरू छन् नेपालमा पनि छोइसकेको छ यसले र फेसबुक सम्बन्धी सम्बन्धित भएका छन् ती पनि फेसबुक सम्बन्धी साइबर अपराधका विभिन्न क्षेत्रमा फेसबुक ट्विटर अरू अन्य अपराध मध्ये सबैभन्दा बढी चाहिँ फेसबुकमा देखिएको छ। फेसबुक मार्फत धम्काउने अश्लील तस्विर राख्ने लगायत अपराध बढेको प्रहरीले जनाएको छ। फेसबुकबाट गरिने अपराधका घटनाहरू बढ़िरहेका छन् नेपाल प्रहरी आईटी सेलका निरीक्षक पशुपति रोयलले भने यस्ता अपराध गर्न व्यक्तिको फेसबुक एकाउन्ट बन्द गरिदिन भन्दै प्रहरीमा प्रत्येक महिना 150 उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष 2068 र 2069 फेसबुकसँग सम्बन्धित 32 इमेल धम्कीमा 5 तथ्याङ्क चोरीको 1 एटीएमको 1 वेब एसएमएसका 2 र फिसिङका गरी जम्मा जम्मी 45 अपराध घटना दर्ता भएका थिए र अहिले मैले चाहिँ थोरै पछाडि पनि लिएर जान चाहे जतिखेर चुनाव हुँदै थियो चुनाव हुँदा चाहिँ फेसबुकमा यस्तो आपराधिक क्रियाकलाप देखियो जसले चाहिँ साइबर अपराधका कुराहरू देखियो जहाँ चाहिँ अङ्काजी शेर्पाको त्यो कान्तिपुरको कि नागरिकको त्यो फोटो गराएर समाचार छापेर चाहिँ हत्यासम्म मृत्यु आत्महत्या गरेको भन्नसम्मका ती कुराहरू चाहिँ बाहिर निकाले जो चाहिँ साइबर अपराधभित्र पर्छ। त्यति मात्र होइन सुशील कोइरालाको पनि त्यस्तै भएको थियो र जसले गर्दा चाहिँ शीर्ष तहमा भएका नेताहरूलाई नै टार्गेट गरेर साइबर अपराध गरिएको थियो। त्यति मात्र होइन अब नेपालका विभिन्न वेबसाइट नै ह्याक गर्ने कामहरू गरिएको छ। नेपालमा एक किसिमले हेर्न सकिन्छ साइबर अपराध चाहिँ फस्टाउँदै गएको छ त्यो जानेर होस् या नजानेर होइन सञ्जयजी।
बिल्कुल यो कुनै पनि कुराको राम्रो नराम्रो पक्ष दुवै हुन्छ तर राम्रो पक्षलाई अँगालेर र नराम्रो पक्षलाई चाहिँ पछाडि छोडेर अगाडि बढ्नुपर्ने मानसिक प्रवृत्तिलाई न अँगालेर मान्छेहरू यस्तो किसिमको अपराधहरू गर्न पुग्दछन् जुन चाहिँ समाजलाई चाहिँ त्यति पाच्य हुँदैन र फेसबुक ट्विटर भनौँ न अहिलेको यो आधुनिक युगमा एकदमै मान्छेहरूको अभिन्न अङ्ग भइसकेको छ। जस्तै अब हामीले भर्खर यो डाक्टर बाबुराम भट्टराईको एउटा रिपोर्ट तपाईँहरूलाई सुनाएका थियौँ। वास्तवमा फेसबुक ट्विटर एउटा अपडेट हुने हामी संसारको कुन कुनामा के भएको छ भनेर विदिन अ मिनट केही समयमै केही मिनटको अन्तरालमै हामीले थाहा पाउन सक्छौँ र त्यही कुरालाई चाहिँ हामी एक दिन नकारात्मक रूपमा लिन्छौँ भनेदेखि अपराधको रूपमा लिन्छौँ भनेदेखि त्यो समाजको लागि राम्रो अवश्य हुँदैन।
एकदमै फेसबुकमा के पनि फाइदा छ भने हामीले सबै साइटहरू हेरिराख्नु पर्दैन एक एक गरेर किनभने चर्चाको विषय भएका कुराहरू फेसबुकमा आउँछन् ट्विटरमा आउँछन् जसले गर्दा हामीले पनि सजिलै हेर्न सक्छौँ र समय बर्बाद पनि हुँदैन जसले गर्दा चाहिँ एक किसिमले समाज बर्बाद भए पनि यी कुराहरूमा जुन समाचार हेर्छौँ इन्फर्मेसनका कुराहरू हुन्छ त्यसमा चाहिँ साथीहरू अनि चाहिँ विभिन्न व्यक्तिहरूले सेयर गरेका कुराबाट हामीले सिधै सजिलै थाहा पाउन सक्छौँ र यो संसारमा के घटिरहेको छ भने र चाहिँ श्रोताहरूलाई मैले एसियाको कुरा गर्न चाहे फेसबुक सम्बन्धी फेसबुकमा चाहिँ एसियामा के भइरहेको छ भने महिलाका तस्विरहरूलाई प्रयोग गरेर अश्लील सामग्रीहरू गराइएको छ। त्यसकारणले गर्दा यहाँहरूले हामी के आग्रह गर्न चाहन्छौँ भने अब हामी अस्ट्रेलियामा भए पनि हामीसँग कनेक्सन भएका धेरै भनेको हामी एसियासँगै छौँ हामी नेपालसँगै छौँ। त्यस कारणले गर्दा तपाईँ महिला हुनुहुन्छ भने सकेसम्म सिङ्गल तस्विर नराख्नुहोस् आफ्नो मात्र तस्विर राखी नराख्नुहोस् होइन ग्रुपको फोटोहरू राख्नुहोस् होइन फोटो नराख्नुहोस् भन्न खोजेको होइन तर आफ्नो मात्र नराख्नुहोस् सिङ्गल फोटो नराख्नुहोस् जसलाई चाहिँ क्रप गर्न मिल्छ जसलाई चाहिँ एडिट गरेर फोटोसप गर्न मिल्छ सिधै तानेर सजिलैसँग र फोटोसप गर्दा चाहिँ जुन सहज फोटोहरू घाँटी काटेर लान मिल्छ त्यस्तो फोटोहरू सकेसम्म नराख्नु सिङ्गल फोटो
राख्नुहुन्छ भनेदेखि पनि आफ्नो त्यसमा एउटा प्राइभेसी सेटिङ हुन्छ होइन त्यो फेसबुकमा तपाईँ गएर त्यो प्राइभेसी सेटिङमा आफ्नो साथीहरू र साथी पनि अझ एकदम क्लोज फ्रेन्डलाई मात्रै हेर्न मिल्ने खालको पनि गराउन सक्नुहुन्छ। यो फेसबुकबाट कसरी फेसबुकको यो आपराधिक सञ्जालबाट कसरी बच्ने त्यो तपाईँहरूले आफैले पनि बुझ्ने कुरा हो।
एकदमै सम्झेजी बताइदिउँ हजुर श्रोताहरूलाई चाहिँ तपाईँले फोटो मात्र होइन तपाईँले स्ट्याटस पनि पोस्ट गर्दै हुनुहुन्छ भने तपाईँको लेफ्ट साइडमा चाहिँ त्यहाँ पब्लिक अनि चाहिँ फ्रेन्ड अन्ली फ्रेन्ड भनेर चाहिँ अन्ली कस्टमाइज भन्ने अप्सन हुन्छ। सकेसम्म पब्लिक नगर्नुहोस्, फ्रेन्डहरूलाई मात्र देखाउनुहोस्, जसले गर्दा चाहिँ तपाईँको स्ट्याटसहरू पनि बाहिर देखिँदैन र तपाईँको फोटोहरू पनि देखिँदैन। तपाईँको फ्रेन्ड लिस्टमा जति साथीहरू हुन्छ उहाँले मात्र देख्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँको फोटो चोरी हुने सम्भावना कम हुन्छ। भए पनि देखे पनि अब साथीहरू भित्रैबाट बदमासी गर्यो भने चाहिँ हामीले के भन्न सक्दैन होइन।
फोटो चोरी भएर तपाईँहरूको फोटोहरू अथवा चाहिँ तपाईँहरूको कुनै पनि व्यक्तिगत इन्फर्मेसनहरू मिसयुज हुनबाट त्यसरी बच्न सकिन्छ। श्रोताहरू कार्यक्रम भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाको लागि तपाईँहरूलाई हामी यस्तै यस्तै विभिन्न सामग्रीहरू ल्याएर आउने गर्छौं, जुन सामग्रीहरूले तपाईँहरूलाई सुसूचित र त्यसै गरी मनोरञ्जन गर्ने हाम्रो मुख्य उद्देश्य हो। र यसै क्रममा अब भने अर्को एउटा गीत तपाईँहरूलाई हामी यहाँ प्रस्तुत गर्दैछौँ। यो पुरानो गीत, पुरानो भन्नाले धेरै पुरानो होइन, अघिल्लो ब्यान्डको आवाजमा रहेको यो गीत, सुरेन थाम्राकारको आवाजमा रहेको यो गीत कि विगत 5-6 वर्ष अगाडि मात्रै आएको थियो र आज भने तपाईँहरूलाई हामी त्यो गीत प्रस्तुत गर्दैछौँ। र त्यो गीतपछि हामी यो गीत बजाउनको उद्देश्य के थियो त आज भन्ने कुरामा पनि तपाईँहरूलाई प्रकाश पार्नेछौँ। तर अहिलेलाई भने सुनौ यो आउँदै जाँदै गर्नु है मेरो जीवनमा।
सबै तारा होस् तिमी जीवनका तेरै मोडहरूमा प्रवेश दिन
आउँदै जाँदै गर्नु यो जीवनमा सरुन ताम्राकारको आवाजमा रहेको अग्लिज ब्यान्डको यो गीत प्रस्तुत गर्यौं र यसैमा हामी प्रसंग जोड्न चाहन्छौं सरुन ताम्राकारको बारेमा. सरुन ताम्राकार अबको केही हप्तामा चाहिँ एडलाइडमा आउँदैछन्. किन आउँदैछन् भने अब भनौ न त लभ इज इन द एयर भनेर होइन, किनभने फेब्रुअरी आउँदैछ, फेब्रुअरी 14 आउँदैछ,
लागिसक्यो आज 2 तारिक भइसक्यो, अबको लगभग 12 दिनपछि त
त्यही भएर मैले लभ इज इन द एयर भने नि त होइन. त्यही भएर एकदमै एडलाइडमा चाहिँ धमाका हुँदैछ. अझ एकेएफसीले चाहिँ भ्यालेन्टाइन स्पेसल कार्यक्रम गरेको छ, त्यस कारणले गर्दा पनि सरुन ताम्राकार आफ्नो सांगीतिक ब्यान्डका साथ एडलाइडमा आउँदैछन्. त्यस कारणले गर्दा
नवीनलाई मैले काट्न चाहे, एकेएफसी भनेर भनेन नवीनले. एकेएफसी भनेको के हो भन्ने जिज्ञासा लाग्न सक्छ होला हाम्रा श्रोताहरूलाई. एकेएफसी भनेको एडलेड खुकुरी फुटबल क्लब हो. यो क्लबले आयोजना गर्न लागेको यो भ्यालेन्टाइन स्पेसल भनेर कार्यक्रम आयोजना गरेको छ.
एकदमै एकेएफसीले चाहिँ प्रेम र प्रणय दिवस मानिने भ्यालेन्टाइन दिन अर्थात फेब्रुअरी 14 तारिकका दिन भ्यालेन्टाइन स्पेसल कार्यक्रम आयोजना गर्ने भएको छ. आयोजक एडलेड खुकुरी फुटबल क्लबका नवीन कम्बाङका अनुसार कार्यक्रममा अग्लिज ब्यान्डका सरुन ताम्राकारको मुख्य प्रस्तुति रहनेछ. कलाकार ताम्राकार सन् 2005 सक्रिय अग्लिज ब्यान्डका लिड भोकलिस्ट हुन् भने उनी केही समयदेखि अस्ट्रेलियाको सिडनीमै रहँदै आएका छन्. सरुनको प्रस्तुतिले एडलेडमा रहेका नेपाली मन जित्नेछ भन्नेमा हामी विश्वस्त छौं कम्बाङले भने. र अन्य आकर्षणहरू पनि रहेका छन्, अभिङ्ग नेपाली, हिमाली नेपाली र डीजे एल्पोन लगायत सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ. त्यसै गरी त्यहाँ प्रवेश गर्नको लागि चाहिँ श्रोताहरूले $15 तिर्नुपर्ने हुन्छ. र त्यो $15 पनि किन तिर्नुपर्ने हुन्छ भने तपाईँले त्यहाँ प्रवेश गरेपछि त्यो रकम चाहिँ कहाँ प्रयोग गरिन्छ भनेर पनि आयोजकले बताएका छन्. त्यो रकमलाई चाहिँ यहाँबाट जुन नेपाली फुटबल एकेएफसी छ यो चाहिँ अब छिट्टै मेलबर्नमा हुने फुटबल प्रतियोगिताको लागि जाँदैछ, त्यसमा प्रयोग गरिन्छ. किनभने यतिखेर एकेएफसीसँग पनि आफैसँग पनि आर्थिक रकम नभएको कारणले गर्दा त्यसको लागि पनि यो भ्यालेन्टाइन स्पेसल कार्यक्रम गरिएको. त्यति मात्र होइन, तपाईँलाई मनोरञ्जन दिनको लागि पनि मुख्य उद्देश्य रहेको.
म श्रोताहरूलाई अझ यसमा थप जानकारी गराइहालौं. यो हरेक वर्ष मेलबर्नमा एटीएफसी क्लबले इन्टरस्टेट नेपलिज भनौँ न कम्युनिटीभित्र इन्टरस्टेट फुटबल टुर्नामेन्ट गर्ने गर्दछ. यो विगत 2-3-4 वर्षदेखि एटीएफसी फुटबल क्लब मेलबर्नले गर्दै आएको छ र यस क्रममा एडलेडबाट एकचोटि मात्रै सहभागिता भएको थियो नेपाली एफसीबाट र त्यसपछि यो 1-2 वर्ष अगाडि नेपाली फुटबल क्लबले नेपाली एफसीले चाहिँ सहभागिता जनाएको थियो. त्यसपछि चाहिँ एडलेडबाट कुनै पनि फुटबल क्लबले त्यसरी इन्टरस्टेट फुटबल टुर्नामेन्टमा पार्टिसिपेट भएका थिएनन्, सहभागिता जनाएका थिएनन्. तर यस वर्ष भने एकेएफसी अर्थात एडलेड खुकुरी फुटबल क्लबले भने आफ्नो सहभागिता जनाउने भएको छ. साउथ अस्ट्रेलियाको अर्थात एडलेडको नेपाली कम्युनिटी प्रतिनिधित्व गरेर एटीएफसी फुटबल इन्टरस्टेट फुटबल टुर्नामेन्टमा पार्टिसिपेट हुन जाँदैछ, जुन चाहिँ मार्चको 8-9 तारिक हुँदैछ हजुर श्रोताहरू.
र त्यसैको लागि चाहिँ फेब्रुअरी 14 दिन कार्यक्रम गरिँदैछ. कार्यक्रम स्थल चाहिँ गुडवुड कम्युनिटी सेन्टरमा हुँदैछ. यो एडलेडमै रहेको गुडवुड कम्युनिटी सेन्टरमा रहनेछ र साँझ 6 बजेदेखि मध्यरातसम्म कार्यक्रम आयोजना हुने चाहिँ आयोजकले बताएका छन्. र त्यहाँ चाहिँ अझ मुख्य आकर्षक भन्नुपर्दा तपाईँले घरमै खाएको नेपाली परिकारहरू, नेपालमा खाएका ती नेपाली परिकारहरू चाख्न पाउनुहुनेछ, खान पाउनुहुनेछ होइन. त्यसको लागि चाहिँ तपाईँले छुट्टै शुल्क दिनुपर्ने हुन्छ. तपाईँ त्यति मात्र होइन, आफ्नै पार्टनरसँग नाच्न पाउनुहुनेछ. र अर्को चाहिँ के छ भन्दाखेरि, तपाईँहरू बुढाबुढी भएर गएर नाच्नुभयो अथवा कपल भएर गएर चाहिँ नाच्नुभयो भने त्यो कपलबाट चाहिँ बेस्ट कपल भन्ने चाहिँ छानिनेछ. त्यसको लागि पनि आजबाट तयारी गर्नुहोस् भन्न चाहन्छौँ हामी.
र श्रोताहरू, यस यो भ्यालेन्टाइन स्पेसल एकेएफसीले आयोजना गरेको भ्यालेन्टाइन स्पेसल प्रोग्राममा चाहिँ डान्स पार्टी पनि हुने बताइएको छ, जसका लागि मेलबर्नबाट डीजे आउँदैछन्, डीजे यल्पुन. र श्रोताहरू, एकेएफसीले आयोजना गर्न लागेको यो भ्यालेन्टाइन स्पेशल 14 फेब्रुअरी 14 तारीख शुक्रबारका दिन साँझ 6 बजेदेखि मध्यरातसम्म आयोजना गर्ने आयोजकले जनाएको छ। र यदि तपाईँ पनि आफ्नो भ्यालेन्टाइनलाई भ्यालेन्टाइन स्पेशलमा लिएर जानु चाहनुहुन्छ भनेदेखि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, या चाहिँ एडलेड खुकुरी फुटबल क्लबलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलामा यो एकेएफसीले आयोजना गर्न लागेको भ्यालेन्टाइन स्पेशल प्रोग्रामको बारेमा हामीले तपाईँहरूलाई जानकारी दियौं। अब भने यति बेला स्टुडियोको घड़ीमा 7 बजिसकेको छ। श्रोताहरू, अब भने हामी तपाईँहरूलाई फेरि अर्को एउटा गीत सांगीतिक सौगात राख्दैछौ। यो हो खुल्ला आकाशमा चलचित्र मेगा श्रोताहरू चलचित्र मोक्षबाट हामीले लिएका छौं। खुल्ला आकाशमा हिँड्न मन खुल्ला आकाशमा चरा झैं उड्न मन लाग्छ। अहिलेलाई सुन यो गीत र त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौ अन्य रोचक जानकारीका साथमा र अन्य रोचक गीत संगीतका साथमा। कार्यक्रममा फेरि स्वागत छ श्रोताहरू तपाईँहरूलाई। कार्यक्रम भोइस अफ साङ्गेला चलचित्र मोक्षको यो खुल्ला आकाशमा भन्ने यो गीत सुनायौं तपाईँहरूलाई। चलचित्र मोक्ष द म्युजिकल लभ स्टोरी भनेर भनिएको छ
र मोक्ष चाहिँ अझै रिलिज भएको छैन, रिलिज हुने क्रममा छ, नयाँ नेपाली सिनेमा भनौँ यसलाई अझ। यसलाई चाहिँ निर्देशन गरेका छन् प्रवीण श्रेष्ठले, जो म्युजिसियन पनि हुन् र पछिल्लो समयमा चाहिँ स्पाइनल कर्ड इन्जुरी भएका छन्, जसलाई चाहिँ पछाडिको जुन ढाड हुन्छ त्यसबाट चाहिँ ग्रस्त छन्, जसले व्हीलचेयर प्रयोगकर्ता हुन् उनी र त्यसरी पनि निर्देशन गरेका छन्। त्यसकारणले गर्दा पनि अहिले चाहिँ पछिल्लो समय मोक्षको चर्चा चुलिएको छ। त्यसै गरी निर्देशन प्रवीणले गरेका छन् भने निर्माता हुन् सुनिल महानन्दर, जो चाहिँ मायाज बार भन्ने फिल्म हामीले पहिला पनि थाहा छ त्यसका निर्माता हुन् तिनी चाहिँ। अनि मेन कास्टमा चाहिँ विनिशा हमाल र कोशिश छेत्री रहेका छन् र फिल्म 24 माघबाट रिलिज हुने आयोजकले बताएका छन्। त्यसै गरी यसमा यो लेखन, जुन कथा लेखन चाहिँ योगेन्द्र मणि दाहालले गरेका थिए।
हजुर, चलचित्र मोक्षको बारेमा र मोक्षको गीत हामीले तपाईँहरूलाई सुनायौं र फेरि पनि हामी समय रहेसम्म अर्को गीत पनि यसै चलचित्रबाट सुनाउने कोशिश गर्नेछौ। र श्रोताहरू, अब भने फेरि राजनीतितर्फ तपाईँहरूलाई तपाईँहरूको ध्यान आकर्षण गराउँदैछौ। राजनीतितर्फ भन्दा पनि यो राष्ट्रपतिको पदको बारेमा रहेको छ, निर्वाचन गर्ने नगर्ने। अब यो चुनाव सकिएर तीन चार महिना बितिसक्यो, तीन चार महिना बितिसक्दा पनि संसदीय दलको नेता छान्ने क्रममै अहिलेसम्म संविधान सभा अड्किरहेको छ। एक वर्षभित्रमा संविधान बनाउँछौं भनेर जुन वाचा गरेका थिए, त्यो संविधान त्यो एक वर्ष कहिलेबाट शुरू हुने हो भनौँ न, त्यो एक वर्षको म्यादको शुरूवाती दिन कहिले हुने हो त्यो अझैसम्म टुङ्गो लाग्न सकेको छैन। किन भन्दाखेरि संसदीय दलको नेताको प्रमुख नेताको टुङ्गो अहिलेसम्म लागेको छैन। र यसै क्रममा रामवरण यादव डाक्टर पशुपति माफ गर्नुहोला श्रद्धा, राष्ट्रपति डाक्टर रामवरण यादवले सुशील कोइरालालाई संसदीय दलको नेता बनाउने चलखेल गरेपछि काँग्रेस का देउबा पक्ष आक्रोशित भएको हामीले थाहा पाएका छौं र यसै सन्दर्भमा हामी तपाईँहरूलाई एउटा छोटो रिपोर्ट प्रस्तुत गर्दैछौं। राष्ट्रपति रामवरण यादवले आफ्नो पदीय मर्यादा उल्लंघन गर्दै सभापति सुशील कोइरालालाई संसदीय दलको नेता बनाउन चलखेल गरेको भन्दै कांग्रेसको देउबा पक्ष आक्रोशित भएको छ। देउवापछि अब राष्ट्रपतिको निर्वाचन हुनुपर्ने माग तिर्स्याउने रणनीतिमा लागेको छ। विभिन्न प्रलोभन देखाएर राष्ट्रपतिले आफू पक्षका सभासद भड्काएर राष्ट्रपतिलाई तह लगाउने देउवापक्षको तयारी छ। सभासद देउवापक्ष नेताहरूको हालै बसेको बैठकमा राष्ट्रपतिले धनुषा, महोत्तरी, सिराहा लगायतका तराईका सभासदलाई शीतल निवासमै बोलाएर सुशील कोइरालालाई भोट हाल्न दवाब दिएको बारेमा गम्भीर छलफल भएको थियो। राष्ट्रपतिले संविधानको समेत मर्यादा नागे बैठकमा देउबाले आक्रोशित हुँदै भनेका थिए, हेर्दा सोझा र भलाद्मी देखिन्थे, बुढा त चलाख रहेछन्, पदको मर्यादा मिचे। राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको मानिसले एउटाको साइड लिएर लबिङ गर्नु आपत्तिजनक छ। तीन वर्ष अघि भएको पार्टीको 12 महाधिवेशनमा पनि रामवरणले कुनै एक पक्षलाई जिताउन लबिङ गरेको बारेमा पनि बैठकमा नेताहरूले चर्चा गरेका थिए। सूत्रका अनुसार देउवालाई भोट हाल्ने निष्कर्षमा पुगिसकेका तराईका सभासद संगीता मण्डल, मुक्ता यादव, राम अयोध्या प्रसाद यादव, रश्मि ठाकुर लगायतलाई राष्ट्रपतिले शीतल निवासमै बोलाएर राष्ट्रपति सभापति कोइरालाको पक्षमा भोट हाल्न दबाव दिएका थिए। मेरा मान्छेलाई पनि भड्काउने जस्तो घटिया काम गर्नुहुन्थ्यो उहाँले, राष्ट्रपतिको यो लिच्चड काम हो कि होइन, देउबाले यसो भन्दै आक्रोशित पारामा रामवरणको आलोचना गरेका थिए। संसदीय दलको निर्वाचनमा राष्ट्रपतिले आफू विरूद्ध व्यापक चलफेल गरेको थाहा पाएपछि भोलिपल्ट नै देउबाले आफ्ना दूत विमलेन्द्र निधिलाई राष्ट्रपति निवास पठाएका थिए। विमलेन्द्रले शीतल निवास पुगेर राष्ट्रपतिको चर्को आलोचना गरेको सूत्र बताउँछन्। भेटका क्रममा विमलेन्द्रले भने, राष्ट्रपतिज्यू तपाईँले ठिक गर्नुभएन, अब हामी तपाईँलाई काँधमा बोकेर हिँड्ने पक्षमा छैनौं, एमाले राष्ट्रपतिको तत्काल निर्वाचन हुनुपर्छ भनिरहेको छ, यो मुद्दामा अब हामी तपाईँलाई सेभ गर्ने पक्षमा छैनौ, तपाईँले जे गर्नुभयो अब त्यसका मूल्य चुकाउनुपर्छ, राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने विषयलाई हामी पार्टीमा छलफल चलाउँछौं। विमलेन्द्रको आक्रोश सुनेका राष्ट्रपतिले शुरूमा फकाउने कोशिश गरेका थिए, पछि उनले भने, अब ए माओवादीले त मेरो बाल बाँका गर्न सकेन, अब तपाईँहरूले जे गर्न सक्नुहुन्छ गर्नुहोस्। तर मेरो विरूद्ध गलत आरोप नलगाउनुहोस्। म तपाईँको पिताजी महेन्द्र नारायण निधिको पालादेखि यो पार्टीमा लागेको मानिस हो। के ठिक गर्नुपर्छ के गर्नुहुँदैन त्यो बात त मलाई पनि थाहा छ नि। त्यसपछि विमलेन्द्र झन आक्रोशित भए। उनले भने उसो भए राष्ट्रपतिको निर्वाचनको मुद्दा पहिले एमाले उठाएको थियो, अब हामी आफै उठाउँछौ। संसदीय दलमा हाम्रो हैसियत कति छ त्यो त तपाईँलाई थाहा नै छ होला। तपाईँको सुशील दाई धेरै सानो कस्ती अर्थात डुङ्गामा नदी पार गर्दै हुनुहुन्छ। हामीले साथ दिएन भने त्यो कस्ती डुब्न सक्छ, त्यसपछि तपाईँको पनि खैरियत रहँदैन। केही बेरको भनावनपछि विमलेन्द्र फर्किए। सूत्रका अनुसार राष्ट्रपतिले सुशीलको पक्षमा भोट हाल्न देउवा पक्षका सभासदलाई भड्काउन निम्न प्रलोभन दिएका रहेछन् भनेर रातोपाटी महासाभार गरिएको थियो। श्रोताहरू, यो नेपालको संसदीय दलको नेता छान्ने चलखल बारेमा यो देउवा पक्ष र राष्ट्रपति डाक्टर रामवरण यादव बीच भएको यो घमसाघमसीको एउटा अंश थियो।
तर सर्वोच्च अदालतले चाहिँ राष्ट्रपति फेर्नु पर्दैन भन्ने आदेश जारी गरिसकेको छ। यो पनि हामी श्रोताहरूलाई चाहिँ जानकारी दिन चाहन्छौ, जसले गर्दा चाहिँ राष्ट्रपति रामवरण यादवलाई पनि अब फाइदै पुगेकोमा अनुमान गरौँ होइन।
बिल्कुलै बिल्कुलै। तर अब के भन्छ नि, नेता नेपालको राजनीतिमा जस्तो बेला जुन कुनै पनि मोड लिन सक्छ, किन भन्दाखेरि पार्टीका नेताहरू आफ्नो देश र जनताको स्वार्थ भन्दा पनि आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थमा बढी प्रलोभित हुने गरेका छन् र भइरहेका पनि छन्।
र अब चाहिँ प्रसंग बदलौं र सबैले थाहा छ आज हामी माघ 19 छौं र माघ 19 हाम्रो लागि कुनै माघ 19 कालो दिन थियो नेपालको 2061 सालको माघ 19 गते चाहिँ कालो दिन भनेर भनिएको थियो। र आज माघ 19 अर्थात प्रजातान्त्रिक व्यवस्थाले अन्त्य गरी तत्कालीन समयमा पूर्व राजा ज्ञानेन्द्र शाह सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको कालो दिन आजभन्दा 8 वर्ष अघि 2061 साल माघ 19 गते आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुलाउने भन्दै राजनीतिक कु गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। संसदीय व्यवस्था अन्तर्गत निर्मित देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालो दिन भन्दै सम्झिने गरिन्छ। दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनैतिक अधिकार मानव अधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए। रेडियोमा समाचार भन्न रोक लगाइएको थियो। संचार गृहमा समेत सेना परिचालन गरिएको थियो। मुलुकका राजनैतिक दलका नेतालाई नजरबन्दमा राखियो। निरंकुश शासनले नागरिकका मौलिक हक अधिकार कुण्ठित भयो। तर यो अवस्थामा धेरै दिन रहन सकेन। यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरूलाई एकजुट बनाइदियो। पेसाकर्मी व्यवसाय र आम नागरिक निरंकुशताको विरोधमा सड़कमा उत्रिए। त्यसै दलहरू राजाको उक्त प्रत्यक्ष शासनको विरूद्ध एकजुट भएर आन्दोलन तर्किँदै गयो। अनन्त द्वन्द्वरत माओवादी र तत्कालीन सत्ता दल बीच 2062 मंगिरमा दिल्लीमा 12 बुधे समझदारी भयो। यही समझदारीको जगमा माओवादी सहित 8 राजनीतिक शक्तिले राज संस्था विरूद्ध आन्दोलन गर्यो र संविधान सभाको निर्वाचन हुँदै 238 वर्षको राज संस्थाको अन्त्य गरेको थियो।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्मिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
बोलायो 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 तनु कुखुरेली मायाले 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 जाने की न जाने बोलायो बोलायो तनु कुखुरे की माया ले
पकल गरी सन्तुशाली फुडा छुपा कुरानीले घुम्न जाउला सारङ्गी चाहिने छुपा महिलाको भकल गरी सन्तुशाली फुडा छुपा कुरानीले घुम्न जाउला सारङ्गी चाहिने छुपा पहिलोटी लाग्नु माया अरूसँग सारिन बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले हे बोलायो बोलायो सानो टुक्रेली मायाले कारणको माहिरो सजाने नजाने बोलायो बोलायो सानो टुक्रेली मायाले पोखराको एउटी राम्री गुरुको महल्ला भयो बायलुनीको धरनमा सल्ला भयो धरनको ठिक्क हुँदा बोलपछि हटिँदैन पोखरेली मेरो माया कहिले मर्दैन बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले हे बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले हे बोलायो बोलायो सानो टुक्रेली मायाले बोलायो बोलायो सानो टुक्रेली मायाले हे बोलायो बोलायो सानो टुक्रेली मायाले
हजुर श्रोताहरू बोलायो बोलायो पोखरेली मायाले सपन श्रेष्ठको आवाजमा रहेको यो निकै नै रमाइलो र एकदमै नाचु नाचु लाग्ने गीतपछि तपाईँहरूलाई फेरि पनि हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। हजुर श्रोताहरू कार्यक्रम हो भोइस अफ साङ्ग्रेला अर्थात् साङ्ग्रेलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाको लागि हामी तपाईँहरू समक्ष आउने गर्दछौ र तपाईँहरूलाई यस 1 घण्टाको अवधिभित्रमा सकेसम्म र भरपूर सूचना जानकारी समाचारका साथ साथमा र रमाइला गीत संगीतले मनोरञ्जन गर्ने कोसिस हाम्रो रहँदै आएको छ र रहिरहनेछ भन्ने हामी प्रतिबद्धता जनाउन चाहन्छौ र श्रोताहरू तपाईँहरूको फिडब्याकको पनि त्यस्तै आशा गर्दछौ, तपाईँहरूको प्रतिक्रियाको पनि हामी त्यस्तै आशा गर्दछौ। किन भन्दाखेरि श्रोताहरू तपाईँहरूले हाम्रो कार्यक्रम सुनेर यो कार्यक्रमलाई अझ कसरी अगाडि बढाउन सकिन्छ राम्रोसँग र अझै कसरी यसलाई यसको इफेक्टिभनेस यसको प्रभावकारिता अझ कसरी बढाउन सकिन्छ भन्ने कुरा तपाईँहरूले हामीलाई भनिदिनु भयो भने तपाईँहरूले हामीलाई बताइदिनु भयो भनेदेखि हामीले यो कार्यक्रमलाई अझ राम्रोसँग अगाडि बढाउन धेरै नै सहयोग हुन्छ जसको हामी भित्री आत्मादेखि अपेक्षा राखेका छौं। श्रोताहरू अब भने तपाईँहरूलाई म अर्को एउटा प्रसंग जोड्दैछु यहाँनिर न्याय मरेको भन्दै पिण्ड पानी भन्ने शीर्षकमा यो आएको छ। हिजो मात्र प्रकाशित भएको यो समाचार सरकार र न्याय मरेको भन्दै 13 दिनदेखि मौन अनसनरत शारदा भूषाल झाले श्राद्ध गरेकी छन्। महोत्तरीका 3 गाविसमा भएको अनियमितता छानबिन भए पनि यथार्थ बाहिर नआएको र दोषीमाथि कार्यवाही नभएको भन्दै झाले सुशासन दिन नसक्ने सरकार न्याय दिन नसक्ने न्यायपालिका र प्रभावकारी कानून निर्माण गर्न नसक्ने व्यवस्थापिका मरेको भन्दै तर्पण सहित पिण्ड दिएकी हुन्। अब भ्रष्टाचार रोकिएला र दोषीमाथि कार्यवाही होला भन्ने आशा छैन। उनले पिण्ड दिएपछि जुस पिएर अनसन तोडेपछि भनिन् सरकार मरेको भनेर नै मैले श्राद्ध गरेकी हुँ र अब कसैप्रति केही माग र गुनासो छैन। त्यस लगत्तै बेहोस भएकी उनलाई त्रिवी शिक्षण अस्पताल पुर्याइएको थियो। सामान्य उपचारपछि शनिबार साँझ झालाई उनको निवासमा पठाइएको सहयोगी प्रदीप बरालले बताए। महोत्तरीको बनौली दनौली सुन्दरपुर र लोहारपाटी गाविसमा भएको अनियमितता छानबिन माग गर्दै उनले 13 दिन अघि खुल्ला मञ्चमा अनसन शुरू गरेकी थिइन्। दुई साता बित्दा समेत झाको अनशनप्रति अधिकार कर्मी र सरकारले कुनै चासो दिएनन्। तीन वर्षदेखि संघर्ष गर्दा समेत न्यायको अपेक्षा पूरा नभएको भन्दै उनी क्रियापुत्रीको सेताम्मे पोशाकमा अनशन बसेकी थिइन्। भूषालको मागबारे हालसम्म चासो नदिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शनिबार मात्र सहसचिव रेशमी राज पाण्डेको नेतृत्वमा टोली खटाएको छ। उनले उठाएका अधिकांश मुद्दा मन्त्रालयले सम्बोधन गरेको रेग्मीले बताए। त्यसबारे कुराकानीका लागि हामी जाने भन्दा भन्दै उहाँले अनसन तोडेको खबर आयो, रेग्मीले भने।
अब भने प्रसंग बदलौं, एउटा कथा सुनाउँदैछौ यहाँहरूलाई हामीले, र सञ्जीजीले अवश्य पनि यसको ब्याकग्राउण्डमा चाहिँ साउन्ड दिनुहुनेछ भन्ने म आशावादी छु। र अब भने हामी मेक्सी वाली भन्ने कथा सुन्नेछौ उनीबाट। शहरमा आशिक टू लागेको थियो। दीपकजी र म चलचित्र हेर्न गएका थियौं। हलको कुर्सीमा बस्ने बित्तिकै हामी दुवैको आँखा एउटीमा गएर ठोकियो। यसरी बसेकी थिइन् नचाहँदा नचाहँदै पनि आँखा ठोकिहाल्ने। बल्ल थाहा पाए युवतीमा त्यो बेला आँखा पर्दो रहेछ। या त उनीहरू साह्रो सिंगारमा हुन्छन् या त परिस्थिति प्रतिकूलको पैरनमा। उनी चलचित्र हेर्न र मेक्सी लाएर आएकी थिइन्। अहो कति क्रूर दृश्य, रोमान्टिक चलचित्र हेर्न यति सुन्दर युवती मेक्सी लाएर आएकी थिइन्। चलचित्रको अन्तिममा नायकको मृत्यु हुँदो रहेछ। नायकलाई अतिशय प्रेम गर्ने युवती पीड़ादायी अतीतलाई बिर्सन नयाँ जीवन शुरू गर्न थाल्छिन्। चलचित्र सकिएपछि हामीले थाहा पायौं हाम्रो पनि आँखा रसाएका रहेछन् ती युवती। चलचित्र सकिएपछि केही चर्को स्वरले कसैलाई गाली गरिरहेकी थिइन्। हामी हत्तपर भयौं। म युवतीको छेउमा पुग्दा दीपकजी डरले भाग्नुभयो। मैले युवतीको छेउको सिटमा गएर उनले गरेको गालीको अर्थ बुझ्ने प्रयास गरे। थाहा पाए उनी आशिकका निर्देशक र नायिकालाई गाली गरिरहेकी थिइन्। उनको व्यवहारले मलाई अनौठो ढंगले आकर्षित गर्यो। चलचित्र हलमा सबै निस्किसकेपछि उनी पनि निस्किन्। म पछि पछि लागे। बाहिर क्याफेमा गएर उनले अमेरिकानो कफी अर्डर गरिन्। हातमा बोकिरहेको सानो पर्सबाट सूर्य लाइट चुरोट झिकिन् र सल्काइन् अनि पहिलो कस तानेर केही तन्किन् र एकान्तको सिटमा बसिन्। मैले पनि कफी अर्डर गरेर उनको छेउको कुर्सीमा बस्ने अनुमति मागे। उनले ठाडे अस्वीकार गरिन्। फेरि प्रेमपूर्वक अनुरोध गरे। मलाई पुलुक्क हेरिन् र केही बेर मेरो आँखामा हेरिरहन्। मेरो आँखामा के देखिन् कुन्नी, बस्ने अनुमति दिइन्। म अश्विनी, मैले हात बढाए। यदि अप्ठ्यारो मान्नुहुन्न भने तपाईसँग बसेर कफी पिउन चाहन्छु। कफी मात्र के अर्थ कुनै योजना छ? होइन, त्यस्तो कुनै योजना छैन, केवल दुईवटा प्रश्न सोध्न मन लागेको छ। तपाई आफूले बोलेको कुरामा शेयर गर्नुहुन्छ, दुईटा मात्र त्योभन्दा बढी सोध्न पाइन्न। मैले स्वीकृतिमा मुन्टो हल्लाए। युवती बोलिन्, पहिलो प्रश्न, यो यस्तो चलचित्र हल हो जहाँ युवती जति राम्रा हुन्छन् त्योभन्दा बढी सजिएर आउँछन्। तपाईँ भने केवल एउटा मेक्सी लाएर आउनुभएको छ। यति सुन्दर युवती यति साधारण पहिरनमा आउनुभएको कारण के होला? किनभने म आफ्नो प्रेमी बाहेक कसैलाई पनि मलाई ध्यान दिएर नहेरोस् भन्ने चाहन्छु। म यस्तो प्रेमी हुँ जहाँ पहिरन वा मेरो सौन्दर्यले थप कसैले आकर्षित गरोस् भन्ने म चाहन्न। उनले यति मात्र भनिन्। थप के भन्छन् कि भनेर मैले उनको अनुहार हेरिरहे। दोस्रो प्रश्न, उनले मुख चलाइन्। चलचित्रको अन्त्यमा सबै रोइरहेका थिए। तपाईँले भने निर्देशक र नायिकालाई गाली गरिरहनु भएको थियो, किन? नायकले आत्महत्या गर्छ, नायिका भने अझ सजिएर स्टेजमा गाउन थाल्छे, उसलाई अरू पुरुषले सहयोग गर्न थाल्छन्। त्यस्तो हुन्छ चलचित्रको अन्त्य? कस्तो हुनु पर्थ्यो त? तपाईँले तेस्रो प्रश्न सोध्ने अनुमति लिनुभएको थिएन, अब तपाईँ जान सक्नुहुन्छ। कफी आयो। मैले अटेर गरेर छेउकी कुर्सीमा बसेर कफी पिउँदै उनलाई हेरिरहे अनि धुवाको मुस्लो छाड्दै कफी पिइरहन्। कफी सकिए उनले उठ्ने तर्खर गर्न लागिन्। मेरो मनमा ममता भट्ट उभिएरै उनले भनिन्। मेरो नाम ममता भट्ट, उभिएरै उनले भनिन्। यो चलचित्रको कथा मेरै हो, मेरो जीवनको सत्य घटना। उनी गइन्। म हेरिरहे। अलि पर पुगेपछि उनी अचानक बिलाइन्।
तिमीले मलाई भेट जीवनको हरेक मोडमा तिमीले मलाई भेट
श्रोताहरू, चलचित्र मेघाको यो गीतपछि तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रममा। श्रोताहरू, अब कार्यक्रमको हामी अन्तिम चरणमा आइसकेका छौं र अब तपाईँहरूलाई दुईटा हामी अस्ट्रेलियामा भएका घटनाहरूको जानकारी गराउँदैछौ। अस्ट्रेलिया घुम्न आएका 81 वर्षीय नेपालीको मृत्यु शीर्षकमा रहेको यो अस्ट्रेलिया घुम्न आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। आफ्नो छोराछोरी तथा आफन्त भेट्न आएका 81 वर्षीय भुवानी प्रसाद सापकोटाको यसै साता अस्ट्रेलियाको एडलेडमा मृत्यु भएको हो। उनी अस्ट्रेलिया घुम्न आएको र विभिन्न शहरमा भ्रमण गरी नेपाल फर्कने तयारीमा रहेको उनका परिवारका सदस्यहरूले बताएका छन्। उनी आफ्नो बुहारी कार्यरत एक नर्सिङ होमको अवलोकन भ्रमण गर्न गएका बखत सोही स्थानमा अचानक हृदयघातको शिकार बन्न पुगी तत्कालै दिवंगत बनेका हुन्। चितवन जिल्लाको खैरानी गाविसका स्थायी बासिन्दा स्वर्गीय भुवानी पर्यटक भिसामा अस्ट्रेलियामा रहेका थिए। उनको दाह संस्कार नेपालमै गर्ने व्यवस्था मिलाइएको बताइएको छ। नेपालबाट अस्ट्रेलिया भ्रमणमा आएको बखत यसरी मृत्यु हुने अभिभावकमा सम्भवतः उनी नै पहिलो व्यक्ति हुन्।
एडलेडमा नयाँ नेपाली रेस्टुरेन्ट भन्दा अर्को शीर्षक रहेको छ। दक्षिण अस्ट्रेलियाको एडलेडमा नेपालीहरूको संख्या दिनदिनै बढ्दै जाँदा नेपालीहरूको व्यवसाय खोल्ने क्रम पनि बढ्दै गएको छ। यसै क्रममा एडलेडको गुडवुड रोडमा नयाँ नेपाली रेस्टुरेन्ट एटी नेप्लिज रेस्टुरेन्ट शुक्रबारदेखि खुलेको छ। नेपाली युवा उद्यमी सञ्जय खत्रीको एकल स्वामित्व रहेको उक्त रेस्टुरेन्टमा मुख्य आकर्षकमा परम्परागत नेपाली खाना रहेको छ। शाकाहारी तथा मांसाहारी दुवै प्रकारको नेपाली खाना पाउन सकिने उक्त रेस्टुरेन्ट साँझ 5 बजेदेखि हप्ताको 7 दिन खुल्ला रहने खत्रीले हामीलाई बताएका थिए र नेपाली खानालाई एडलेडमा प्रचार गर्नु हाम्रो मुख्य उद्देश्य रहेको भनेर हामीलाई उनले बताए।
यसै गरी आजको कार्यक्रमबाट हामी विदा हुन चाहन्छौ। श्रोताहरू, अर्को आइतबार हामी फेरि 6:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित हुनेछौं र जाँदा जाँदै हामीले इन्टरभ्यू आज शिवहरि पौडेलसँग गरिएको इन्टरभ्यू तपाईँहरूलाई सुनाउने वाचा गरेका थियौं र समय अभावका कारण हामीले सुनाउन पाएनौं र अर्को कार्यक्रममा हामी उहाँको इन्टरभ्यू तपाईँहरूका लागि प्रस्तुत गर्नेछौ भन्ने वाचाका साथ यो काली पनि देखे मैले गोरी पनि देखे मैले शीर्षकमा रहेको चलचित्र मेघाको गीत तपाईँहरूलाई छोड्दै आजका लागि हामी कार्यक्रमबाट विदा हुन चाहन्छौ। हजुर श्रोताहरू, अर्को साता आइतबारका दिन साँझ 6:30 बजे तपाईँ हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँहरूको यो आगामी साता शुभ रहोस्। सबभन्दा मुख्य कुरा गर्मी छ, गर्मीमा आफूले आफूलाई चिसो राख्नुहोस् र हाइड्रेट हुने कोसिस गर्नुहोस्। तपाईँहरूको आगामी साता शुभ रहोस्।
काली पनि देखे मैले, गोरी पनि देखे मैले, भए भर्की गाउँ घरकी छोरी देखे, तर यो आज मैले के देखे के देखे
के देख्यो,
ससुराकी छोरी पाँच छोरी देखे,
तर यो आज मैले के देखे के देखे, ससुराकी छोरी पाँच छोरी देखे,
काली पनि देखे मैले।
लाग्यो भर दिउँकी भने जस्तो घर भएको भर दिउँकी,
हेर बहिनी लड्न लाग्यो भर दिउँकी भने जस्तो घर भएको भर दिउँकी,